याद रखना चाहिए कि इन मानों की रूह से मुझे नबूवत और रिसालत से इनकार नहीं है। इसी लिहाज से सही मुस्लिम में भी मसीह मऊद का नाम नबी रखा गया। अगर खुदा ताला से गैब की खबरें पाने वाला नबी का नाम नहीं रखता तो बतलाओ किस नाम से उसको पुकारा जाए। अगर कहो इसका नाम मुहद्दस रखना चाहिए तो मैं कहता हूँ तहदीस के माने किसी लुगत की किताब में इजहार गैब नहीं है, मगर नबूवत के माने इजहार अमर गैब है, और नबी एक लफ्ज़ है जो अरबी और इब्रानी में मुश्तरक है। यानी इब्रानी में इस लफ्ज़ को नाबी कहते हैं और ये लफ्ज़ नाबा से मुश्तक है, जिसके ये माने हैं कि खुदा से खबर पाकर पेशगोई करना, और नबी के लिए इशारे होना शर्त नहीं है, ये सिर्फ मोहिबत है जिसके ज़रिए से उमूर गैबिया खुलते हैं। बस मैं जबकि इस मुद्दत तक 150 पेशगोई के करीब खुदा की तरफ से पाकर बचश्म खुद देख चुका हूँ कि साफ तौर पर पूरी हो गई, तो मैं अपनी नस्बत नबी या रसूल के नाम से क्यों कर इनकार कर सकता हूँ, और जबकि खुद खुदा ताला ने ये नाम मेरे रखे हैं तो मैं क्यों कर रद्द करूँ या उसके सिवा किसी दूसरे से डरूँ। मुझे उस खुदा की कसम है जिसने मुझे भेजा है और जिस पर इफ्तिरा करना लानतियों का काम है कि उसने मसीह मऊद बनाकर मुझे भेजा है, और मैं जैसा कि कुरान शरीफ की आयात पर ईमान रखता हूँ ऐसा ही बगैर फ़र्क एक ज़र्रा के खुदा की उस खुली खुली वही पर ईमान लाता हूँ जो मुझे दी। इसकी सच्चाई उसके मुतवातिर निशानों से मुझ पर खुल गई है, और मैं बैतुल्ला में खड़े होकर यह कसम खा सकता हूँ कि वो पाक वही जो मेरे पर नाजिल होती है वो उसी खुदा का कलाम है जिसने हज़रत मूसा और हज़रत ईसा और हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम पर अपना कलाम नाजिल किया था। मेरे लिए ज़मीन ने भी गवाही दी और आसमान ने भी, इस तरह पर मेरे लिए आसमान भी बोला और ज़मीन भी कि मैं खलीफतुल्ला हूँ, मगर पेशगोइयों के मुताबिक ज़रूर था कि इनकार भी किया जाता। इसलिए जिनके दिलों पर पर्दे हैं वो कबूल नहीं करते। मैं जानता हूँ कि ज़रूर खुदा मेरी तायीद करेगा जैसा कि वो हमेशा अपने रसूलों की तायीद करता रहा है। कोई नहीं जो मेरे मुकाबिल पर ठहर सके क्योंकि खुदा की तायीद उनके साथ नहीं। और जिस जिस जगह मैंने नबूवत या रिसालत से इनकार किया है सिर्फ इन मानों से किया है कि मैं मुस्तकिल तौर पर कोई शरीयत लाने वाला नहीं हूँ और ना मैं मुस्तकिल तौर पर नबी हूँ, मगर इन मानों से कि मैंने अपने रसूल मुक्तदा से बातनी फ़ुयूद हासिल करके और अपने लिए उसका नाम पाकर उसके वास्ते से खुदा की तरफ से इल्म गैब पाया है रसूल और नबी हूँ, मगर बगैर किसी जदीद शरीयत इस तौर का नबी कहलाने से मैंने कभी इनकार नहीं किया, बल्कि इन्हीं मानों से खुदा ने मुझे नबी और रसूल करके पुकारा है, तो अब भी मैं इन मानों से नबी और रसूल होने से इनकार नहीं करता। और मेरा ये कौल मंदीस्तम रसूल और नया वरदाम किताब इसके माने सिर्फ इस कदर है कि मैं साहिब शरीयत नहीं हूँ। हाँ, ये बात भी ज़रूर याद रखनी चाहिए और हरगिज फरामोश नहीं करनी चाहिए कि मैं बावजूद नबी और रसूल के लफ्ज़ से पुकारे जाने के खुदा की तरफ से इत्तला दिया गया हूँ, ये तमाम फ़ुयूल बिलावास्ता मेरे पर नहीं है, बल्कि आसमान पर एक वजूद पाक है जिसका रूहानी इफाजा मेरे शामिल हाल है, मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम। इस वास्ते को महफूज रखकर और उसमें होकर और उसके नाम मोहम्मद और अहमद से मुसम्मा होकर मैं रसूल भी हूँ और नबी भी हूँ, भेजा गया भी और खुदा से गैब की खबरें पाने वाला भी, और इस तौर से खातमुन नबीयीन की मुहर महफूज रही क्योंकि मैंने इन्हें काशी और जिली तौर पर मोहब्बत के आईने के जरिए से वही नाम पाया। अगर कोई शख्स इस वही इलाही पर नाराज हो कि क्यों खुदा ताला ने मेरा नाम नबी और रसूल रखा है तो ये उसकी हमाकत है, क्योंकि मेरे नबी और रसूल होने से खुदा की मुहर नहीं टूटती। नोट, ये कैसी उम्दा बात है कि इस तरीक से न तो खातमुन नबीयीन की पेशगोई की मोहर टूटी और न उम्मत के कुल अफराद मफहूम नबूवत से जो ला युज़हिर वाला गैब ही के मुताबिक है महरूम रहे, मगर हज़रत ईसा को दोबारा उतारने से जिनकी नबूवत इस्लाम से 600 बरस पहले करार पा चुकी है इस्लाम का कुछ बाकी नहीं रहता, और आयत खातमुन नबीयीन की सरी तकरीब लाजिम आती है। इसके मुकाबले पर हम सिर्फ मुखालिफों की गालियां सुनेंगे तो गालियां नहीं। फसयालमुल्लज़ीना ज़लमू अय्यमुन क़लबी यन्क़लिबून अश्शूरा 228। ये बात जाहिर है कि जैसा कि मैं अपनी निस्बत कहता हूँ کہ خدا نے مجھے رسول اور نبی کے نام سے پکارا ہے، ایسا ہی میرے مخالف حضرت عیسیٰ بن مریم کی نسبت کہتے ہیں کہ وہ ہمارے نبی صلی اللہ علیہ وسلم کے بعد دوبارہ دنیا میں آئیں گے، اور چونکہ وہ نبی ہیں اس لیے ان کے آنے پر بھی وہی اعتراض ہوگا جو مجھ پر کیا جاتا ہے، یہ کہ خاتم النبیین کی مہر ختمیت ٹوٹ جائے گی، مگر میں کہتا ہوں کہ آن حضرت صلی اللہ علیہ وسلم کے بعد جو در حقیقت خاتم النبیین تھے، مجھے رسول اور نبی کے لفظ سے پکارے جانا کوئی اعتراض کی بات نہیں، اور نہ اس سے مہر ختمیت ٹوٹتی، کیونکہ میں بارہا بتلا چکا ہوں میں بموجب آیت وآخرین منہم لما یلحقو بہم درودی طور پر وہی نبی خاتم الانبیاء ہوں، اور خدا نے آج سے 20 برس پہلے براہین احمدیہ میں میرا نام محمد اور احمد رکھا ہے، اور مجھے آن حضرت صلی اللہ علیہ وسلم کا وجود قرار دیا ہے، بس اس طور سے آن حضرت صلی اللہ علیہ وسلم کے خاتم الانبیاء ہونے میں میری نبوت سے کوئی تزلزل نہیں آیا، کیونکہ ذل اپنے اصل سے علیحدہ نہیں ہوتا، اور چونکہ میں ذلی طور پر محمد ہوں صلی اللہ علیہ وسلم، بس اس طور سے خاتم النبیین کی مہر نہیں ٹوٹی، کیونکہ محمد صلی اللہ علیہ وسلم کی نبوت محمد تک ہی محدود رہی، بہرحال محمد صلی اللہ علیہ وسلم ہی نبی رہے نہ اور کوئی، جبکہ میں بروزی طور پر آن حضرت صلی اللہ علیہ وسلم ہوں، اور بروزی رنگ میں تمام کمالات محمدی ما نبوت محمدیہ کے میرے آئینۂ ذلیت میں مناقش ہیں، تو پھر کون سا الگ انسان ہوا جس نے علیحدہ طور پر نبوت کا دعویٰ کیا؟ بھلا اگر مجھے قبول نہیں کرتے تو یوں سمجھ لو کہ مہدی موعود خلق اور خلق میں ہم رنگ آن حضرت صلی اللہ علیہ وسلم ہوگا، اور اس کا اسم آن جناب کے اسم سے مطابق ہوگا، یعنی اس کا نام بھی محمد اور احمد ہوگا، اور اس کے اہل بیت میں سے ہوگا۔ حاشیہ، یہ بات میرے اجداد کی تاریخ سے ثابت ہے کہ ایک دادی ہماری شریف خاندان سادات سے اور بنی فاطمہ میں سے تھی، اس کی تصدیق آن حضرت صلی اللہ علیہ وسلم نے بھی کی، اور خواب میں مجھے فرمایا کہ سلمان و منا اہل البیت علی مشرب الحسن، میرا نام سلمان رکھا یعنی دو سلم، اور سلم عربی میں سلو کو کہتے ہیں، یعنی مقدر ہے کہ دو سلو میرے ہاتھ پر ہوں گی، ایک اندرونی جو اندرونی بغض اور انات کو دور کرے گی، دوسری بیرونی جو بیرونی عداوت کے وجود کو پامال کر کے اور اسلام کی عظمت دکھا کر غیر مذاہب والوں کو اسلام کی طرف جھکا دے گی۔ معلوم ہوتا ہے کہ حدیث میں جو سلمان آیا ہے اس سے بھی میں مراد ہوں، ورنہ اس سلمان پر 200 کی پیشگوئی صادق نہیں آتی، اور میں خدا سے وہی پا کر کہتا ہوں کہ میں بنی فارس میں سے ہوں، اور بموجب اس حدیث کے جو کنز الامبال میں درج ہے بنی فارس بھی بنی اسرائیل اور اہل بیت میں سے ہیں، اور حضرت فاطمہ نے کشتی حالت میں اپنی ران پر میرا سر رکھا اور مجھے دکھایا کہ میں اس میں سے ہوں، چنانچہ یہ کشت براہین احمدیہ میں موجود ہے۔ منہ حاشیہ در حاشیہ، براہین احمدیہ میں یہ کشت بئی الفاظ درج ہے، اور ایسا ہی الہام و تذکرہ بالا میں جو آل رسول پر درود بھیجنے کا حکم ہے، تو اس میں سر یہی ہے کہ افاظہ انوار الہی میں محبت اہل بیت کو بھی بہت عظیم دخل ہے، اور جو شخص حضرت احدیت کے مقربین میں داخل ہوتا ہے وہ انہی طیبین طاہرین کی وراثت پاتا ہے اور تمام علوم و معارف میں ان کا وارث ٹھہرتا ہے۔ اس جگہ ایک نہایت روشن کشف یاد آیا، اور وہ یہ ہے کہ ایک مرتبہ نماز مغرب کے بعد عین بیداری میں ایک تھوڑی سی غیبت جس سے جو خفیف سے نشہ سے مشابہ تھی، ایک عجیب عالم ظاہر ہوا کہ پہلے ایک دفعہ چند آدمیوں کے جلد جلد آنے کی آواز آئی جیسی بصورت چلنے کی حالت میں پاؤں کی جوتی اور موزے کی آواز آتی ہے، پھر اسی وقت 5 نہایت وجیع اور مقبول اور خوبصورت سامنے آ گئے، یعنی جناب پیغمبر خدا صلی اللہ علیہ وسلم و حضرت علی و حسنین و فاطمہ زہرا رضی اللہ عنہم اجمعین، اور ایک نے ان میں سے، اور ایسا یاد پڑتا ہے کہ حضرت فاطمہ رضی اللہ عنہا نے نہایت محبت اور شفقت سے مادر مہربان کی طرح اس عاجز کا سر اپنی ران پر رکھ لیا، پھر بعد اس کے ایک کتاب مجھ کو دی گئی جس کی نسبت یہ بتلایا گیا کہ یہ تفسیر قرآن ہے جس کو علی نے تالیف کیا ہے، اور اب علی وہ تفسیر تجھ کو دیتا ہے، الحمدللہ اللہ ذالک براہین احمدیہ صفحہ 576 577 حاشیہ در حاشیہ
نمبر 3
بقیہ صفحہ 212 متن. اور بعض حدیثوں میں ہے کہ مجھ سے ہوگا، یہ امیر اشارہ اس بات کی طرف ہے کہ وہ روحانیت کے روح سے اسی نبی میں سے نکلا ہوگا اور اسی کی روح کا روپ ہوگا. اس پر نہایت قوی قرینہ یہ ہے کہ جن الفاظ کے ساتھ آن حضرت صلی اللہ علیہ وسلم نے تعلق بیان کیا، یہاں تک کہ دونوں کے نام ایک کر دیے، ان الفاظ سے صاف معلوم ہوتا ہے کہ آن حضرت صلی اللہ علیہ وسلم اس موعود کو اپنا بروز بیان فرمانا چاہتے ہیں، جیسا کہ حضرت موسیٰ کا یشوع بروز تھا. اور بروز کے لیے یہ ضرور نہیں کہ بروزی انسان صاحب بروز کا بیٹا یا نواسا ہو. ہاں یہ ضرور ہے کہ روحانیت کے تعلقات کے لحاظ سے شخص مورد بروز صاحب بروز میں سے نکلا ہوا ہو اور ازل سے باہمی کشش اور باہمی تعلق درمیان ہو. تو یہ خیال آ حضرت صلی اللہ علیہ وسلم کی شان معرفت کے سراسر خلاف ہے کہ آپ اس بیان کو تو چھوڑ دیں جو اظہار مفہوم بروز کے لیے ضروری ہے، اور یہ امر ظاہر کرنا شروع کر دیں کہ وہ میرا نواسا ہوگا. بھلا نواسا ہونے سے بروز کو کیا تعلق؟ اور اگر بروز کے لیے یہ تعلق ضروری تھا تو فقط نواسا ہونے کی ایک ناقص نسبت کیوں اختیار کی گئی؟ ایسا ہونا چاہیے. لیکن اللہ تعالیٰ نے اپنی کلام پاک میں آ حضرت صلی اللہ علیہ وسلم کے کسی کے باپ ہونے کی نفی کی ہے، لیکن بروز کی خبر دی ہے. اگر بروز صحیح نہ ہوتا تو پھر آپ و آخرین منہم میں ایسے موعود کے رفیق آ حضرت صلی اللہ علیہ وسلم کے صحابہ کیوں ٹھہرتے؟